नमस्कार, फ्रिडम चौतारी पडकास्टको नव्यौं श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। संहिताको कार्यान्वयनका सन्दर्भमा हाल सङ्घ प्रदेश र स्थानीय तहमा विभिन्न क्षेत्रसँग सम्बन्धित कानुनहरू तर्जुमा भइरहेका छन्। त्यस क्रममा सूचना, पत्रकारिता र सञ्चारका विषयहरूमा पनि तिनै तहमा विभिन्न कानुनहरू बनिरहेका छन्। सोबारे यसै सन्दर्भमा हालसालै प्रदेश दुईको प्रदेश सभाले सञ्चारसँग सम्बन्धित दुईवटा कानुन पारित गरेको छ। आज हामी प्रदेश दुईको दुईवटा सञ्चारसँग सम्बन्धित विधेयकका बारेमा चर्चा गर्दैछौँ। प्रदेश दुईको सभाले पारित गरेका प्रदेश एफएम तथा टेलिभिजन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र अर्को प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा बहस गर्दैछौँ। प्रदेश सभाबाट पारित यी दुई विधेयक कसरी मस्यौदा भए? सरकारवालासँग छलफल भयो कि भएन? सरकारवालाका मुद्दा समेटिए वा समेटिएनन्? तथा यी विधेयकले नेपालको अन्तर्राष्ट्रिय समुदायमा गरेका अभिव्यक्ति र सञ्चार स्वतन्त्रता प्रतिबद्धता र नेपालको संवैधानिक प्रत्याभूतिलाई विधेयकले कसरी सुनिश्चित गरेका छन् भन्ने विषयमा केन्द्रित रहेर यो छलफल गर्दैछौँ। यस छलफलका लागि प्रदेश दुईका सञ्चारकर्मी तथा केन्द्रीय स्तरका वरिष्ठ पत्रकारहरू हुनुहुन्छ। साथै यस छलफलको सहजीकरण गर्दै हुनुहुन्छ अधिवक्ता सञ्जीव घिमिरेले। सुनौ फ्रिडम फोरमको यो महत्त्वपूर्ण पडकास्ट आजको 90 श्रृङ्खलामा।
हार्दिक नमस्कार गर्न चाहन्छु। फ्रिडम फोरमले एउटा छोटो अवधिमा प्रदेश दुईमा भर्खरै जारी भएका सञ्चारसँग सम्बन्धित दुईवटा विधेयक बारेमा छलफल गरौँ भन्ने हिसाबले यो सरकारवाला बीच एउटा छलफल आयोजना गरेको हो। र यो दुईवटा विधेयकमा पनि धेरै साथीहरूले प्रदेश एफएम रेडियो टेलिभिजन सञ्चालन बारे पनि विधेयक पास भएको छ भन्ने कुरा धेरैलाई थाहा छैन। मैले बुझेसम्म गलत पनि हुन सक्छु। धेरैलाई यो प्रदेशको सञ्चार व्यवस्था गर्न बनेको विधेयक बारेमा मात्रै बढी जानकारी छ, तर दुईटै विधेयकहरू संसदबाट पास भइसकेको अवस्था छ। र यी विधेयकहरूमा सरकारवालाहरू तपाईँहरू नै हुनुहुन्छ, तपाईँहरूको कुरा आइहाल्ला। अब प्रदेश सभाले अथवा मन्त्रालयले यसको मस्यौदा गर्ने क्रममा कति छलफल गरेका थियो, कति तपाईँहरूसँग पनि यो विषयमा राय माग गरेका थियो होला, फिडब्याक त्यो थिएन, छलफलकै क्रममा आउला, त्यो पनि हो हाम्रो अपेक्षा। र त्यो सन्दर्भमा चाहिँ यी विधेयकहरूमा खास गरिकन नेपालले प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय सन्धि दस्तावेजहरू, त्यो पनि अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको स्वतन्त्रता बारेमा नेपालका प्रतिबद्धताहरू, सङ्घीय सरकारको पनि दायित्व हो र प्रदेश सरकारको पनि दायित्व हो भन्ने कुरामा हामी जानकार नै छौँ। ती कुराहरू कानुन बनाउने क्रममा कसरी प्रतिबिम्बित भएका छन् या छैनन्, अथवा ती कुराहरूलाई नेपालले संविधान मार्फत, आफ्नो मुलुकको संघीय संविधान मार्फत र अन्तर्राष्ट्रिय दस्तावेजहरूलाई अनुमोदन गरेर अभिव्यक्ति स्वतन्त्रता, सञ्चार स्वतन्त्रता, सूचनाको हक जस्ता विषयहरूमा गरेका प्रतिबद्धताहरू, ती संवैधानिक प्रतिबद्धताहरू, ती अन्तर्राष्ट्रिय दस्तावेजहरूमा लिखित रूपमा हस्ताक्षर गरेर चाहिँ जनाएका प्रतिबद्धताहरूलाई यी नयाँ बनेका सञ्चारसँग सम्बन्धित दुईवटा कानुनले, जुन कानुन हुन बाँकी छ, औपचारिक रूपमा ऐन हुन बाँकी छ, प्रमाणीकरण हुन बाँकी छ, तर प्रदेश सभाले मेरो जानकारीमा आए अनुसार यसलाई चाहिँ सर्वसम्मत हिसाबले पास गरिसकेको छ। र ती पास गरेका विधेयकहरूमा सरकारवालाहरूसँग ऐन यसको मस्यौदा क्रममा र बिचबिचमा पनि कति सहकार्य अथवा छलफलहरू भए, जानकारीहरू आदान प्रदान भए अथवा सरकारहरू सोधपुछ भयो, र यी यहाँ अहिले पास हुँदाखेरि देखिएको यो दस्तावेजमा चाहिँ कति कुराहरू हाम्रा अन्तर्राष्ट्रिय दस्तावेज र प्रतिबद्धता अनुसार र हाम्रो संविधान अनुसारका छन् त भनेर एउटा छलफल चलाउँ भन्ने उद्देश्यले आजको यो छलफल आयोजना गरिएको हो। र यो सन्दर्भमा केही पत्रकार साथीहरूले यो विधेयकमा भएका प्रावधानहरूले चाहिँ अलिकति रिग्रेसिभ भए भन्ने हिसाबका आवाजहरू पनि उठाउनु भएको छ। एफएनजेले पनि मलाई लाग्छ केही कदमहरू यसमा उठाएकै छ, यो कुराहरू पनि आउला। र यो सन्दर्भमा यसमा छलफल गर्न उपयुक्त हुन्छ भन्ने ठान्दा हामीले यो डिस्कसन आयोजना गरे हौ। यही सिलसिलामा यो विधेयकहरू आएको प्रसङ्ग र यसको कन्टेन्ट र यसको चाहिँ ओभरअल एउटा यसले सिर्जना गर्ने मिडिया ल्यान्डस्केप अबको कस्तो हुन्छ त, के कमजोरी छन् अथवा के कुराहरू हामीले सच्याएर जान सकिन्थ्यो, त्यो कुराहरू छुट्यो, अझै पनि हामीले त्यसका लागि चाहिँ एउटा नीतिगत परिवर्तनका लागि, सुधारका लागि अझै पनि आफ्नो तर्फबाट वकालत गरिरहन जरुरी छ, अथवा के कुराहरूमा कुन स्ट्राटेजीले अब अघि बढ्नुपर्छ र यहाँ आएका मुख्य कमजोरीहरू के हुन् र यसले सिर्जना गर्ने पोलिटिकल ल्यान्डस्केप, किनभने अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, संचारको स्वतन्त्रता भनेको यसले सिर्जना गर्ने भनेको चाहिँ राजनीतिक स्पेस नै हो, सिभिक स्पेस नै हो। सिभिक स्पेसको अथवा नागरिकहरूको स्थानको साइजलाई अथवा आकारलाई कस्तो बनाउने भन्ने कुरा यसले निर्धारण गर्ने भएको, त्यो विषयमा केन्द्रित रहेर आफ्नो एउटा अब्जर्भेसन सहितको आफ्नो प्रस्तुति राखिदिनु हुन म पत्रकार महासङ्घका पूर्व सभापति फोरमका महासचिव श्री धर्मेन्द्र झाले अनुरोध गर्छु।
साथीहरू नमस्कार। धेरै कुरा अघि हाम्रो सञ्जीवजीले भनि नै सक्नु भएको छ। खास गरी मैले यहाँ कुराकानी गर्नु पर्दाखेरि चाहिँ आन्तरिक मामिला मन्त्रालयले तयार गरेको छ यो कानुन चाहिँ असार 13 चाहिँ प्रदेशसभाबाट पारित भयो। बडा अचम्मको कुरा के छ भन्दाखेरि प्रदेशमा बन्ने प्राय कुनै पनि कानुन वा अधिकांश सबैजसो कानुन चाहिँ त्यसमा परामर्श चाहिँ त्यहाँको मुख्य न्यायाधिवक्ताको कार्यालयसँग लिने गरिन्छ अथवा मुख्य न्यायाधिवक्ताको कार्यालयले परामर्श दिन्छ र उसले के छ भन्दाखेरि कानुनको सैद्धान्तिक पक्षका बारेमा व्यावहारिक पक्षका बारेमा उसले सल्लाह दिने गरेको छ। अभ्यास यही नै हो। कुनै पनि सरकारले बनाउने कुनै पनि कानुनमा चाहिँ इनपुट दिने काम चाहिँ माननीय मुख्य न्यायाधिवक्ताको कार्यालयले गर्दछ। प्रदेश सङ्घमा चाहिँ मुख्य के अरे महान्यायाधिवक्ताको कार्यालयले गर्दछ। मुख्य न्यायाधिवक्ताको कार्यालयको हैसियतले के थाहा हुनुपर्छ भने त्यहाँ चाहिँ त्यो चाहिँ यो संविधानको अनुकूल छ कि छैन, अन्य कानुनसँग बाजिएको छ कि छैन, सङ्घका कानुनहरूसँग बाजिएका छन् कि छैनन्, त्यसरी नै के छ भन्दाखेरि अन्तर्राष्ट्रिय मापदण्डको अनुकूल प्रतिकूल के छ भन्ने जस्ता खालका कुराहरूलाई थाहा हुन्छ। यो कानुनमा यी सबै कुराहरूमा समस्या छ। त्यो एउटा समस्या देख्नुको कारण के पनि हो भने मुख्य न्यायाधिवक्ताको कार्यालयसँग सल्लाह गरेको देखिएको छैन। कानुन दुईटा आएका छन्। अघि सञ्जीवजीले भन्नुभयो जस्तै हामी सबैलाई के मात्र थाहा छ भन्दाखेरि प्रदेश संचारका सम्बन्धमा व्यवस्था गर्न बनेको कानुन प्रमाणीकरण भइसकेको छैन, त्यसैले कानुनको रूप लिसकेका छैन भन्नुपर्छ। अहिले चाहिँ अहिले पनि विधेयक नै छ, पारित भएको विधेयक हो, यो चाहिँ प्रमाणीकरण हुन बाँकी छ दुईटै कानुनको। अर्को भनेको रेडियो र टेलिभिजन सम्बन्धी कानुन हो, यो दुईटा कानुन छ। यो पछिल्लो कानुनको बारेमा चाहिँ धेरै मान्छेलाई थाहा छैन अहिले चाहिँ, तर हो के भने एकै दिन यो चाहिँ दुईटै कानुन पारित भएको छ। पहिलोको बारेमा चाहिँ बढी चर्चा भयो र मान्छेले थाहा पाए, तर पछिल्लो कानुनको सन्दर्भमा भएन। तर मलाई सोध्नुहुन्छ भन्दाखेरि पहिलो जति समस्याग्रस्त छ त्योभन्दा धेरै नै बढी समस्याग्रस्त चाहिँ वास्तवमा दोस्रो कानुन पनि छ, प्रमाणीकरण बाँकी छ। प्रदेश अस्ति बिपिजीहरूको टोलीले प्रदेश प्रमुखसँग भेट गरेको छ र उहाँहरूको भेटमा मैले बुझे अनुसार प्रदेश प्रमुख त्यसलाई परिवारले के भन्नुभएको छ भने यदि लोकतन्त्र विरुद्ध प्रेसतन्त्र विरुद्ध यो कानुन छ भने म अध्ययन गर्छु, यदि छ भनेदेखि चाहिँ प्रमाणीकरण गर्दिनँ भन्ने खालको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। एउटा के छ अहिलेको अवस्थामा एउटा मात्र आधार के मात्र हो भन्दाखेरि यदि पारित भइसकेको अवस्था छ, कानुन बनिसक्यो, प्रमाणीकरण हुने बित्तिकैदेखि लागू हुन्छ, अब यो कानुनलाई रोक्ने अथवा फेरि प्रदेश सभामा पठाउने भन्ने पुनर्विचार गर्न पठाउने भन्ने एउटा एकमात्र अब कहिले सन्दर्भमा उपाय भनेको के हो भन्दाखेरि प्रदेश प्रमुखले इनिसिएट गर्नुपर्ने हुन्छ, नभए भोलिका दिनमा गएर संशोधन मार्फतै जानुपर्ने हुन्छ। मैले केही ठाउँसँग कुराकानी गर्दाखेरि अब पारित भइसकेको छ, ढिलो भइसक्यो, अब तपाईँहरूले के पनि गर्न सक्नुहुन्न, अब जे गर्नुपर्ने छ अब चाहिँ के छ भन्दाखेरि यो प्रदेश सभामा संशोधनमै हाल्नुपर्ने छ, यो नम्बर लिनुहोस् भनेर मलाई एकजनाले नम्बर दिनुभएको थियो, यो नम्बरमा सम्पर्क गरेर संशोधन प्रस्तावको चाहिँ कुराकानी गर्नुहोस् भनेर उहाँले भन्नुभयो। आफूले चाहिँ के पनि निर्णय लिन सक्नु भएन। सर हेर्दाखेरि के छन् त भन्दाखेरि यी कानुनहरू नियन्त्रणमुखी देखिएका छन्। यसले के छ भन्दाखेरि जनतालाई सुसूचित हुन नदिने, जनताको सूचनाको निर्वाध हकलाई चाहिँ भने कुण्ठित गर्ने भन्ने जस्तो नै सोच छ। र अचम्म के छ भन्दाखेरि यो अधिकारको आन्दोलनबाट प्रदेश सरकार स्थापित भएको छ र नेपालको अहिलेको सन्दर्भमा छवटा प्रदेश र सङ्घमा एउटा विचारधाराको सरकार छ। त्यो भनेको स्पष्ट हो के भने वामपन्थी सरकार हो, यिनीहरूको बिचमा कुराकानी मिल्छ र यिनीहरूको शैली नै के छ भन्दाखेरि बन्द रूपमा शासन चलाउने, जनतालाई सुसूचित नगर्ने, अधिनायकवादी तरिकाले सरकार चलाउने भन्ने वामपन्थी सोच हो। तर अचम्म के लागेको छ भन्दाखेरि प्रदेश दुईको सरकार यी छवटा सरकारभन्दा यी सातवटा सरकारभन्दा फरक सरकार हो, तर यहाँको सरकारले पनि यही ढङ्गले नै शासन सञ्चालन गर्ने सोच बनायो र यहाँ पनि नियन्त्रणमुखी सोच नै यसले राखेको देखिन्छ। कानुन झट्ट हेर्दाखेरि लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध छन्, प्रेस स्वतन्त्रता विरुद्ध छ, विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध छ। अघि हाम्रो सञ्जीवजीले यसमा भनिसक्नु भएको छ, सङ्घीय सरकारले मसौदा गरेको सञ्चार सम्बन्धी कानुन नै जस्ता जस्तो उतार गरेर यो कानुन बनाएको जस्तो देखिन्छ। यो कानुन संविधानको प्रस्तावनामा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको मान्यताको प्रतिकूल छ, होइन? प्रेस स्वतन्त्रता प्रतिकूल हुने कुनै कानुन बनाउन नपाइने भन्ने कुरा चाहिँ संविधानको प्रस्तावना उल्लेख गरिएको छ। तर यो कानुनले जुन कानुन प्रदेशमा बनेको छ यसले ठाउँ ठाउँमा के छ भन्दाखेरि नियन्त्रणमुखी सोच राखेको छ। यति मात्र होइन, यो कानुन विद्यमान सङ्घीय कानुनको प्रतिकूल पनि छ, अन्तर्राष्ट्रिय कानुन र मापदण्डको विरुद्ध पनि यो कानुन छ। जस्तै केही उदाहरण दिन्छु म तपाईँलाई, गाली बेजती विरुद्धको मुद्दामा पनि सरकार आफै सक्रिय हुन खोजेको छ। पत्रकारलाई प्रदेश सरकारले फौजदारी मुद्दा लगाउने र त्यसै अनुकूल दण्ड जरिवाना गर्ने र पत्रकार तथा मिडिया गृहका सञ्चार उपकरण समेत जफत गर्न सक्ने अधिकार आफूमा सुरक्षित राखेर सरकारले मिडिया स्वतन्त्रताका क्षेत्रमा कस्तो सजिलो गर्न खोजेको भन्ने प्रश्न उठेको छ यतिखेर चाहिँ, होइन? हामी अहिले कति अध्ययन गरेका छौँ र जति पनि मैले कुरा गरेँ यो कानुनबाट चाहिँ यसरी नै कुरा गरेको छ। जबकि गाली बेजती मुद्दा लागेको छ भने सरकार आफैले कहिले पनि चलाउँदैन। गाली बेइज्जतीको मुद्दा भनेको जो भिक्टिम हो, जो पीडित हो, जसलाई समस्या भएको छ उसले गाली बेइज्जत मुद्दा चलाउने हो। तर यहाँ के छ भन्दाखेरि कुनै पनि व्यक्तिका तर्फबाट कसैले पनि चलाउन सक्ने छुट दिएर प्रदेश सरकारलाई यसमा अलिकति बढी के छ भन्दाखेरि स्वेच्छाचारी अधिकार दिन खोजिएको छ। र यस सम्बन्धी अधिकार प्रयोगका लागि सम्बन्धित पीडित आफै अग्रसर हुनुपर्ने विषयमा मान्यता हो, तर प्रदेश सरकारले यस सम्बन्धी उजुरी कुनै व्यक्तिले गर्न सक्ने अमूर्त प्रावधान राखेर प्रेस नियन्त्रणको सोचमा पुगेको देखिन्छ। होइन कता कता डराएको जस्तो देखिन्छ कि यो चाहिँ के छ भन्दाखेरि यो उसले प्रदेश सरकारले मधेस आन्दोलनताका प्रेसको शक्ति सायद थाहा पायो, त्यो शक्ति थाहा पाएर प्रेसले के गर्न सक्दा रहेछन् भन्ने कुरा उनीहरूलाई थाहा छ। र अहिले सरकारमा भएका मानिसहरू हामीले हेऱ्यौँ भनेदेखि चाहिँ त्यही मधेस आन्दोलनमा मीडियाको सहयोग लिएका मान्छेहरू नै प्रदेश सरकारमा छन्। यो मलाई लागेको व्यक्तिगत मेरो धारणा हो। आज तिनै मान्छेहरू सरकारमा पुग्दाखेरि चाहिँ हिजो प्रेसले के गर्न सक्छ भन्ने कुराको अनुमान गरेर प्रेसलाई अहिले नै थिचोमिचो गर्ने र हिजो मधेस आन्दोलनमा जस्तो भूमिका प्रदेशले निर्वाह गर्न सकेको थियो त्यस्तो भूमिका निर्वाह गर्न नसकोस् भन्ने उद्देश्यले चाहिँ प्रेस सरकारका मानिसहरू प्रेस विरुद्ध लागेको देखिन्छ यहाँनिर, मलाई त्यस्तो लाग्छ। अब त्यसमा के छ भने अघि नै मैले भने दुईटा कानुन छ प्रेस छ। यो पहिलो कानुनका रूपमा अलिकति बढी चर्चा गर्न चाहन्छु। प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको कानुन जुन छ त्यसमा दुई तिनवटा म उदाहरण दिन चाहन्छु। यसको एउटा दफा छ, यस कानुनको दफा 33 होइन, यो अत्यन्तै खतरनाक दफा छ। यसमा के भनिएको छ भन्दाखेरि पत्रकारमाथि मात्र उजुरी दिन मिल्ने व्यवस्था गरिएको छ। यसको अर्थ के हो भन्दाखेरि कुनै सञ्चार माध्यमले कुनै समाचार संस्थाको कुनै कन्टेन्ट यदि समस्याग्रस्त हुन्छ भने पीडित व्यक्तिले मुद्दा दिन पाउँछन्, त्यो जहाँ सिकेको कुरा हो। र त्यो मुद्दा भनेको अहिलेसम्मको विश्वव्यापी मान्यता के हो भने त्यस्तो मुद्दा पत्रकारलाई लाग्दैन, बरु सम्पादक र प्रकाशकका विरुद्ध लाग्ने मुद्दा हो। र त्यस्तो मुद्दाको उत्तर पनि सम्पादक र प्रकाशकले नै दिनुपर्दछ। जस्तै नेपालमा दुईटा केस म तपाईँलाई यहाँ भन्न चाहन्छु। एउटा केस युवराज गिरी कान्तिपुरको सम्पादक हुनुहुन्थ्यो, त्यस नाममा बाबुराम भट्टराईजीको आर्टिकल उहाँले प्रकाशित गर्नुभयो र त्यो मुद्दा चलेको छ। त्यो मुद्दामा के छ भन्दाखेरि युवराज घिमिरे र कैलाश सिरियालले मुद्दा खेपेको अवस्था छ। त्यसरी नै त्योभन्दा केही दिन अगाडि हिमालय टाइम्सको झन्डै 54-55 सालमा संसदको विरुद्ध हुने गरी एउटा आर्टिकल लेखियो, सम्भवत मलाई लाग्दछ सञ्जय घिमिरे भन्ने साथीले त्यो आर्टिकल लेख्नु भएको थियो। तर त्यसको मुद्दा खेप्ने सन्दर्भमा चाहिँ त्यसलाई सम्पादक मुरारी शर्मा र प्रकाशक उज्जवल शर्मा यी दुईटाले के छ भन्दाखेरि संसदमा मुद्दा खेपेको मलाई यतिखेर स्मरण गर्दछु। तर यो 33 को दफाले के भन्दाखेरि यो पत्रकार विरुद्ध चाहिँ उजुरी लगाउन सक्ने प्रावधान देखेको छ, अर्थात् जुन पत्रकारले समाचार लेखेको त्यो पत्रकार विरुद्धमा मुद्दा चलायो। अब यसले एउटा प्रश्न के देखियो भन्दाखेरि कहिले काहीँ कुनै कुनै समाचार लेख्दाखेरि कुनै कुनै समाचारमा पत्रकारको बाइलाइन हुँदैन, यदि बाइलाइन छैन र बाइलाइन नलगाइएको समाचारमा मुद्दा लगाउनु पर्यो भने त्यो पत्रकारको छिनोफानो कसरी गर्ने? यसको अर्थ त के हो भने त्यो सम्पादकले वा प्रकाशकले लेखेर दिनु पर्यो फलानो समाचारको लेखन चाहिँ फलानो समाचारको निर्माण चाहिँ फलानो व्यक्तिले गर्नुभएको भन्ने कुरा नहुन्जेलसम्म त पत्रकारमाथि मुद्दा चलाउनु मिलेन। भने त अब त्यो खतरा के रह्यो भन्दाखेरि सम्पादक र प्रकाशक नै पत्रकारका विरुद्ध उभिएर पत्रकारलाई सजाय गराउन सक्ने ठुलो खतरा देखियो। यो भनेको अत्यन्तै ठुलो अपराध हो। यो प्रेस स्वतन्त्रताको दृष्टिकोणले, अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले अत्यन्त ठुलो अपराध हो। मसँग काम गर्ने मेरै साथीको जिम्मेवारी यदि म सम्पादक भएर लिँदैन, प्रकाशक भएर लिँदैन भने मलाई पत्रकारिता गर्ने कुनै पनि अधिकार छैन भन्ने कुराको अर्थमा चाहिँ त्यही विचार गर्नुपर्नेछ। त्यसरी नै कुनै पत्रकारले आफ्नो व्यावसायिक आचार संहिता उल्लङ्घन गरेमा कुनै पनि व्यक्तिले मिडिया कन्सर्न उजुरी दिन सक्नेछ, यो अर्को खतरनाक कुरा हो। यो गाली बेइज्जतीसँगै जोडिएको कुरा थियो चाहिँ अहिलेको यो सञ्चार सम्बन्धी जुन कानुन बनेको छ यसमा अनेक संरचनाको व्यवस्था गरिएको छ। एउटा संरचना भनेको त्यहाँ प्रेस काउन्सिलको पनि हो। अब यो अलग कुरा हो, छलफल गर्ने कुरा हो कि केन्द्रमा प्रेस काउन्सिल भइरहेको अवस्थामा के प्रत्येक प्रदेशमा प्रेस काउन्सिल जरुरी छ त? होइन, प्रदेशमा के छ भने एउटा संघमा विश्वमा यस्ता खालको अभ्यास मलाई लाग्छ त्यति बढी पाइँदैन। प्रत्येक प्रदेश सरकारमा यो के छ भन्दाखेरि मिडिया काउन्सिल हुने, प्रेस काउन्सिल हुने र त्यसले के छ भने सम्बन्धित हुँदैन। यो चाहिँ के छ भन्दाखेरि प्रेस काउन्सिल किनभने आचार संहिताको अनुगमन गर्ने कामका लागि एउटा आधिकारिक केन्द्रीय निकाय भए पुग्दछ। यदि के छ भन्दाखेरि अलग अलग निकाय भएछन् भन्दाखेरि तिनीहरूका कामका बिचमा डुप्लिकेसन हुन्छ, पत्रकार आचार संहिताको परिभाषा पनि परिवर्तित हुन सक्ने सम्भावना रहन्छ, होइन, र अलग अलग ढङ्गले व्याख्या गर्न सक्ने सम्भावना पनि बनिरहन्छ। यस्तो अवस्थामा प्रेस स्वतन्त्रता अझै बढी समस्यामा पर्न सक्ने सम्भावना रहन्छ। तर प्रदेश दुईले अलग्गै प्रेस काउन्सिलको व्यवस्था, मिडिया काउन्सिलको कल्पना गरेको छ र त्यो मिडिया काउन्सिलमा चाहिँ उजुरी लिन सक्ने व्यवस्था पनि गरेको छ। र यसलाई चाहिँ कुनै पनि व्यक्तिले पत्रकारका विरुद्धमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ, यो अनुचित छ। यस्तो उजुरी पीडितले दिनुपर्ने विश्वव्यापी मान्यता विरुद्ध कुनै पनि व्यक्तिलाई यो अधिकार दिएर कानुनले मिडियालाई अप्रत्यक्ष रूपमा दबाव र नियन्त्रणमा राख्न खोजेको स्पष्ट छ। यदि कुनै पनि व्यक्तिले कुनै पनि बेलामा कुनै पनि पत्रकारका विरुद्धमा मुद्दा यदि मुद्दा दिन सक्ने हो भन्दाखेरि त कुनै पनि पत्रकारले स्वतन्त्र भएर अब के छ भन्दाखेरि यो मानसिक रूपमा बोल्ड भएर काम गर्न सक्ने अवस्था नै रहँदैन। यसको अर्थ के हो भन्दाखेरि मिडिया हाउस प्रत्येक अवस्थामा धर्मरमा रहन्छ, मलाई मुद्दा नलगाइहालोस्, समस्या नै पारिहालोस् कसैले भन्ने धर्म रहँदाखेरि चाहिँ आफैमा ठुलो सेल्फ सेन्सरको शिकार हुन पुग्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन, यो घातक कुरा छ। प्रदेश दुई सरकारले पारित गराएको मिडिया काउन्सिल सम्बन्धी विधेयक पत्रकारमाथि मात्र मुद्दा लाग्ने त्रुटिपूर्ण व्यवस्था गरेको छ, मैले अघि पनि माथि कुरा गरेँ। यसै गरी मिडिया हाउसलाई गरिएको दण्ड जरिवाना पत्रकारको तलबबाट तिराइने अर्को दोस्रो व्यवस्था गरेको छ, यो कतै पनि नहुने कुरा चाहिँ पत्रकारले तिर्नुपर्ने रे। यदि मेरो कुरा के भन्दाखेरि ठिक छ, कुनै पत्रकारले समाचारले त गल्ती गर्न सक्दछ, यो स्वाभाविक कुरो छ, गल्ती गर्न सक्दछ भन्दाखेरि त्यो सच्याउने फरक प्रक्रिया छ, त्यसको सम्पादकीय प्रक्रिया छ, त्यो भोलि भूल सुधार गर्नुपर्ने कुरा छ, खण्डन गर्नुपर्ने कुरा पनि होला होइन। त्यो के छ भने यदि कुनै व्यक्तिको मानहानि त्यसबाट भएको छ भने अदालत जान्छ, तर मूल कुरा के छ भन्दाखेरि एउटा पत्रकार फिल्डमा गएको हुन्छ र फिल्डमा गएर आएर उनले समाचार आफ्नो सम्पादकलाई उपलब्ध गराउँछ, सम्पादक भनेको त्यसको पुरै जिम्मेवार लिने पक्ष हो, सम्पादकले जिम्मेवार लिनुपर्छ त्यो चाहिँ होइन। तर यसमा के गरिएको छ भने सम्पादक आफू जिम्मेवारीबाट पन्छिने र बाँकी अचानक के छ भन्दाखेरि सामान्य पत्रकारले बनाउने र उसले पाउने यदि गल्ती छ यदि क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आएछ भन्दाखेरि त्यो बिचरा पत्रकार जसले तलब पाइरहेको छैन, नियमित तलब पाइरहेको छैन, सुविधा कुनै पनि प्रकारको सुविधा पाइरहेको छैन, त्यो पत्रकारको पारिश्रमिकबाट कट्टा हुने गरी के छ भन्दाखेरि क्षतिपूर्ति दिने भन्ने कुरा चाहिँ कति हास्यास्पद कुरा टुक्रा जस्तो लाग्दछ होइन। एउटा पत्रकारले राम्रो समाचार लेखेर तिनीहरूले पैसा कमाउने, तिनीहरू मोटाउने, तिनीहरूले सम्पत्ति आर्जन गर्ने, त्यस बेलामा उनले कमाएको सम्पत्ति चाहिँ पत्रकारलाई नबाँड्ने, तर कुनै कारणले पत्रकारले लेखेको समाचार गल्ती भएछ भने त्यो समाचार बापत चाहिँ उसले क्षतिपूर्ति पत्रकारले हाम्रो तलबाट दिनुपर्ने, यस्तो पनि केही कानुन हुन्छ? मैले विश्वमा यस्तो कानुन कतै पनि सुनेकै छैन मैले, यस्तो खालको कानुन त मैले यो प्रदेश नम्बर दुईले पहिलो अभ्यास गरिन्छ, विश्वमै पहिलो अभ्यास गर्न खोजेको जस्तो लागिरहेको छ। मैले अर्को उदाहरण दिँदैछु यहाँनिर चाहिँ यसै कानुनको दफा 65 र 63, यहाँ के गरिएको छ भन्दाखेरि संचार गृहको उपकरण पनि सरकारले जफत गर्ने व्यवस्था गरेको छ। यस्तो पनि के हुन्छ? संविधानले के भन्छ त, संविधानले यो धारा 19 के व्यवस्था गरेको छ भने प्रकाशन सम्बन्धी, प्रकाशन र छापाखानी सम्बन्धी व्यवस्थामा कुनै पनि प्रकाशन, कुनै पनि छापागृह चाहिँ बन्द गर्न पाउने छैन, कुनै पनि प्रेस बन्द हुने छैन भनेर परिकल्पना गरिएको छ। यहाँ के गरियो भन्दाखेरि उपकरण लुट्न पाइने। ए बाबा, यो त उपकरण जफत गर्नु भनेको त घुमाइ फिराइ त्यो छापाखानी नै बन्द गर्नु हो नि त, त्यो प्रकाशन संस्था नै बन्द गर्नु हो नि त। जुन उपकरणहरूले त्यो संस्था सञ्चालित छ, जुन उपकरणबाट त्यो छापाखाना सञ्चालित छ, जुन उपकरणबाट त्यो कुनै एउटा टिभी हाउस सञ्चालित छ, जुन उपकरणबाट रेडियो सञ्चालित छ, त्यही उपकरणहरू नै सरकारले जफत गरिसकेपछि त्यो रेडियो वा त्यो टेलिभिजन वा त्यो अखबार कसरी सञ्चालित हुन्छ? यो भनेको संविधानको धारा 19 पुरा के छ भन्दाखेरि चाहिँ उल्लङ्घन यहाँनिर गरिएको छ, र यसले के छ भने घुमाइ फेराइ गएर यो सञ्चार माध्यम चाहिँ पुरै बन्द गर्न सक्ने कल्पना गरेको चाहिँ यसको विरोध गर्नुपर्दछ। दफा 63 अनलाइन समाचार माध्यमले मुख पृष्ठमा यसो पनि लाद्न पाइन्छ भनेको ठिकै छ, कुरा ठिकै होला, तर के छ भने तपाईँले मुख्य पृष्ठ भनेको मुख्य पृष्ठको त्यहाँ समाचार होला, त्यहाँनिर चाहिँ समाचार राख्नुपर्ने होला, त्यहाँ कन्टेन्ट राख्नुपर्ने होला, त्यहाँ टेबल अफ कन्टेन्ट राख्नुपर्ने होला, त्यहाँ पेजको लेआउट गर्नुपर्ने होला, यी सबैलाई हटाएर तपाईँले के निर्देश गर्दै हुनुहुन्छ भन्दाखेरि पहिलो पृष्ठमै तपाईँले त्यो आफ्नो विवरण राख्नु पर्यो, सम्पादक को हो, प्रकाशक को हो, होइन, यसको कार्यालय कहाँ छ भन्ने जस्ता कुराको विवरण चाहिँ तपाईँको त्यो साइट खोल्ने बित्तिकै राख्नुपर्छ भन्ने तपाईँ कल्पना गर्दै हुनुहुन्छ। त्यो अनलाइनलाई के छ भन्दाखेरि तपाईँ त्यो अलिकति ठ्याक्कै यो के हो मलाई के लाग्छ भन्दाखेरि यो सायद यो छापा अखबारहरूसँग यी अनलाइनहरूले प्रतिस्पर्धा गर्न नसक्नु भन्ने उद्देश्य राखेको हो कि जस्तो लाग्छ मलाई, किनभनेदेखि ठ्याक्कै अनलाइन खोल्ने बित्तिकै त समाचार देखिहाल्यो भनेदेखि त त्यहाँ ब्रेकिङ कुरा देखिएला, त्यसैले समाचार देखिने अलिक तल गएर समाचार देखियोस्, मुख्य पृष्ठमा चाहिँ समाचार देखिनु हुँदैन भन्ने उद्देश्यले हो कि जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यसरी नै मुख्य कुरा के छ भने अब मुख्य पृष्ठमा आफ्नै विवरण राखेन भने अथवा दर्ता गराएन भने कहाँ दर्ता गराउने भन्दाखेरि कहाँ दर्ता गराउने हो चाहिँ, अब एउटा कुरा मलाई कसैले कसरी भन्नु, अब कसरी गर्ने चाहिँ बाजिएको छ कि चाहिँ, यदि कुनै अनलाइन प्रेस काउन्सिल काठमाडौँमा दर्ता गर्यो हामी त के भन्छौँ भन्दाखेरि यो अनलाइन दर्ता गर्नुपर्ने कुरा, अनलाइन सूचीकृत गर्नुपर्ने कुरा नै खराब कुरा हो, यो विषय कहीँ पनि हुँदैन होइन, अनलाइनले दर्ता गर्नु अनलाइन रजिस्ट्रेसन हुनै हुँदैन होइन, यो भनेको प्रेस स्वतन्त्र विरुद्धको कुरा छ होइन। तपाईँ आज अनलाइन दर्ता गर्दै हुनुहुन्छ, भोलि त वेब पोर्टलहरू दर्ता गर भन्नुहुन्छ, भोलि तपाईँ के छ भन्दाखेरि ब्लग दर्ता गर भन्नु होला, भोलि तपाईँले कुनै 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 संस्थाको तपाईँको यो इन्टरनेट पेज के छ भन्दाखेरि तपाईँले त्यो दर्ता गर भन्नु होला, यो गलत कुरा हो, यो चाहिँ हुनु हुँदैन र ठिकै छ। एक किसिमको लागि के छ भने एकजनालाई हामी स्वीकारेको नि यो हामीले गरौँला भनेर, तर कहाँ दर्ता गर्ने त? काठमाडौँमा अहिले प्रेस काउन्सिलमा दर्ता भइसकेको, सूचीकृत भइसकेको अनलाइनले फेरि प्रदेश कार्यालयमा गएर दर्ता गर्नुपर्ने, फेरि राजराज नगरपालिकामा गएर दर्ता गर्नुपर्ने, फेरि जनकपुर नगरपालिकामा गएर दर्ता गर्नुपर्ने, फेरि बिरगञ्ज महानगरपालिकामा दर्ता गर्नुपर्ने, फेरि त्यो के छ भन्दाखेरि हाम्रो कानुन मन्त्री हुनुहुन्छ हाम्रो प्रदेशको ज्ञानेन्द्र यादवजी, उहाँका गएर दर्ता गर्नुपर्ने होइन। यो के जाके यो डुप्लिकेसनका कुराहरू छन्। यसले के छ भन्दाखेरि प्रेसलाई कमजोर बनाउने स्थिति हुन सक्दछ। अब यो पनि के हो भन्दाखेरि मिडियाहरूलाई आफ्नो नियन्त्रणमा राख्ने सरकारको सोच हो। एकपटक दर्ता भइसकेपछि किन दर्ता गर्नु पर्यो? अमेरिका जस्तो देशमा पत्रपत्रिका दर्ता गर्नै पर्दैन। जुन अमेरिकाका 51 राज्य छन्, कुनै पनि राज्यबाट कुनैले पत्रिका प्रकाशित गर्यो भनेदेखि चाहिँ त्यहाँनिर के छ भने कसैको पनि अनुमति लिनु पर्दैन, अनलाइनका लागि पनि अनुमति लिनु पर्दैन, त्यहाँ टेलिभिजन र रेडियोका लागि अनुमति लिनुपर्छ। त्यो पनि किन भन्दाखेरि त्यो फ्रिक्वेन्सीको कारणले गर्दाखेरि, फ्रिक्वेन्सी राज्यको सम्पत्ति हो, रेडियो र टेलिभिजन चलाउँदाखेरि फ्रिक्वेन्सी दिनुपर्ने भएकोले गर्दा त्यहाँनिर त्यो त्यसको वितरणका सन्दर्भमा मात्र रेडियो र टेलिभिजन दर्ता गर्नुपर्ने हुन्छ, नभए त्यो पनि दर्ता गर्नु पर्दैन। तर हामीलाई के देखियो भन्दाखेरि प्रदेश सङ्घमा मात्र दर्ता गरेर नपुग्ने, अब तपाईँको के छ भन्दाखेरि प्रदेशमा पनि दर्ता गर्नुपर्ने, भोलि यसोको देखासे कि स्थानीय तहले पनि गर्छ, राजराज नगरपालिकाभित्र जनकपुर नगरपालिकाभित्र कार्यालय भएको अनलाइनले चाहिँ हामीले दर्ता गर्नुपर्छ भनेर भन्ला होइन, भोलिको अवस्थामा यो आउन सक्ने स्थिति देखाउँछ यसले चाहिँ। यसले यो के भने यो संरचनागत समस्या भयो, यो चाहिँ संरचनागत समस्या हो, यसले के छ भन्दाखेरि समस्याहरू निम्त्याउँछ भोलिका दिनमा गएर। अब अलिकति सामान्यतामा म टुङ्गिनु जान खोज्छु, यसमा के छ भन्दाखेरि केही समस्याहरू छन्। सैद्धान्तिक रूपमा भनियो भन्दाखेरि यसका धेरै प्रावधानहरू संविधानका विरुद्ध छन्, जस्तै अधिकार बाँडफाँडको अनुसूची 17-19 तथा यसको भावना प्रतिकूल छ, त्यसरी नै अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चार स्वतन्त्रता बाझिएको अवस्था छ होइन। हामीसँग दुईटा अन्तर्राष्ट्रिय डकुमेन्ट छन् मूल रूपमा हामी विचार गर्नुपर्ने, ICCPR भन्छन्, इन्टरनेसनल कन्भेन्सन अन सिभिल एन्ड पोलिटिकल राइट 1966 र ह्युमन राइट डिक्लेरेसन भन्नुहुन्छ त होइन, मानव अधिकार घोषणा पत्र 1948, यी दुईटामा के छ भन्दाखेरि विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रताको कुराहरू उल्लेख छन्। र यो प्रदेश नम्बर 2 को जुन कानुन छ भनेको त्यो चाहिँ यी सबै संरचनाका यी सबै मान्यताका अन्तर्राष्ट्रिय मान्यताका मापदण्डका विरुद्ध गएको देखिन्छ। त्यसरी यो यो कानुन हुन्छ त्यो चाहिँ के छ भने अघि मैले प्रस्तावनाको एउटा मैले उदाहरण दिएँ, मैले कि प्रस्तावनालाई पूर्ण प्रतिस्पर्धाको कुरा गर्दछ तर कानुन चाहिँ पूर्ण प्रतिस्पर्धाको बिल्कुल विरुद्धमा छ। त्यसरी नै परिभाषाको खण्ड परिच्छेद 2 विभिन्न दफा अन्तर्गत बन्ने संरचनाको निर्माण जस्तै दफा 12 दफा 19 20 दफा 51 52 परिच्छेद 10 दफा 76 आदि हामीले मिहिन गरी विश्लेषण गर्ने हो भने यो कानुन चाहिँ यो अघि मैले भनेको जस्तो यी दफा र यी परिच्छेदका विरुद्धमा गएको देखिन्छ। कानुन तर्जुमाको मान्यता तथा संरचनागत स्वरूप मिलेको छैन र सञ्चार सम्बद्ध सङ्घीय ऐन कानुनहरूसँग बाझिएको छ होइन। अभिव्यक्ति र प्रेस भन्दा विरोधी मिडियालाई नियन्त्रण गर्ने नियत देखिन्छ। अर्को बडा महत्त्वपूर्ण कुरो के छ भन्दाखेरि सरकारवादी फौजदारी कानुन बनाइएको छ होइन, के छ भने मिडियाका प्राय जसो कुराहरू चाहिँ देवानी कानुनबाट निर्देशित हुनुपर्ने एउटा अभ्यास छ, तर यहाँ के छ भन्दा अधिकांश कुराहरू यो सरकारले के छ भन्दाखेरि आफैले मुद्दा लगाउने र सरकारवादी के छ भने बनाउने जस्तो स्थितिबाट यहाँनिर देखेर चाहिँ ठुलो हस्तक्षेप गर्न खोजेको अवस्था छ। यसले भोलिका दिनमा गएर समस्या लिएर आउने मैले अवस्था देखेको छु।
यहाँले यो बिलमा केन्द्रित रहेर आफ्नो विचार राखिदिनुभयो, त्यसको लागि म धेरै धेरै धन्यवाद। अलिक बढी फोकस यहाँले त्यो सञ्चार सम्बन्धी व्यवस्था गर्न पर्नेको विधेयकमा गरिदिनु भएको छ र त्यो सँगसँगै अर्को हामीसँग अर्को बिल पनि छ र यही बिलमा पनि केही विषयहरू अझै पनि चाहिँ आजको यो छलफलमा उठाउनु पर्ने भन्ने मलाई लागेको छ। हामी यही सिलसिलालाई अलिकति यो यी बिलमा भएका कुरामा केही अरू बाँकी चर्चा गरेर अनि हामी खुल्ला छलफल गर्छौँ र यसको लागि चाहिँ म अहिले यो धर्मेन्द्र दाईले भन्नुभयो जस्तै प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न पर्नेको विधेयकमै पनि धेरै फ्लजहरू देखिन्छ, जस्तो उहाँले भने जस्तै प्रस्तावनादेखि लिएर प्रस्तावनाको उद्देश्यलाई यसले कन्टेन्टले बोक्छ कि बोक्दैन होइन, त्यसै गरी चाहिँ सञ्चार माध्यमको स्थापना भनेर आएको छ, सञ्चालन भनेर आएको छ, सञ्चार माध्यमको स्थापना र सञ्चालन भन्दा बढी पनि सञ्चारलाई को चाहिँ रेगुलेसनका मेकानिजमहरू बढी व्यवस्था गरिरहेको छ यो बिलले, त्यसैले यसको प्रस्तावनाको उद्देश्य र यो यो बिलको कन्टेन्ट कतिको तादात्म्यता राख्छ र यसले ओभरअल अभिव्यक्ति स्वतन्त्रताको एउटा ओभरअल ल्यान्डस्केपलाई कसरी चाहिँ आउने दिनमा यसले चाहिँ नियन्त्रणमुखी बनाउँछ कि अथवा के छ, यहाँ अरू केही छुटेका प्रावधानहरू पनि छन्, धेरै संरचनाहरू खडा गरिएका छन् सञ्चार माध्यमहरूले, कतिपय ठाउँमा चाहिँ फ्रिक्वेन्सी वितरणको कुराहरूलाई पनि प्रदेशसँग राखिएको छ भने कतिपय ठाउँमा चाहिँ प्रदेशको नागरिक नभइकन चाहिँ ती निकायहरूमा सदस्य अध्यक्ष हुन नपाउने व्यवस्था पनि राखिएको छ, योग्यता प्रश्नसँग राखिएको छ। यो कुरा हाम्रो देशको सङ्घीय संविधानको मूलभूत मान्यता अथवा समानताको सिद्धान्त मौलिक हकसँग कसरी जोडिन्छ, यी यावत प्रश्नहरूमाथि अलिकति अब धर्मेन्द्र दाईले भन्नुभयो धेरै कुराहरू, बाँकी कुराहरूलाई पनि प्रकाश पारिदिएर यो बिलमा यो प्रदेश सञ्चार सम्बन्ध व्यवस्था गर्न भनेको विधेयकका बाँकी कुरा राखिदिनु हुन्छ। यो रेडियो टेलिभिजनवाला विधेयकको पनि मेजर चाहिँ फ्लजहरू कहाँ छन् र के कुरा विचार गर्नुपर्छ, यो दुइटै विधेयकमा बसेर छोटकरीमा आफ्नो कुरा राखिदिनु हुन म तारणा दाल दाईलाई अनुरोध गर्दछु, त्यसपछि हामी खुला छलफलतिर जान्छौँ।
धन्यवाद छ सञ्जीवजी, यो विषयमा धर्मेन्द्रजीले धेरै यसको मेजर प्रवृत्ति र मुख्य समस्याका क्षेत्रहरूको बारेमा कुरा राखिसक्नुभयो। म त्यसैलाई कतिपय दोहोरिएला, कति अति गम्भीर किसिमका केही विषयहरू छन् जुन चाहिँ म साथीहरूलाई भन्छु। एउटा चाहिँ प्रदेश सञ्चार व्यवस्था गर्न गर्नेको कानुन, अर्को प्रदेश एफएम र टेलिभिजन सम्बन्धी। म साथीहरूलाई केमा ध्यान आकर्षण गराउँछु भने सबभन्दा पहिला चाहिँ हामीले के हेर्नुपर्छ भनेदेखि यो संविधानको अनुसूची 5, 6 र 7 हेर्नुपर्छ। त्यसमा के छ भने अनुसूची 5 सङ्घको अधिकारहरू छ, अनुसूची 6 प्रदेशको अधिकारको कुराहरू छ र अनुसूची 7 चाहिँ प्रदेश र सङ्घको साझा अधिकारको कुरा छ। त्यसै गरी अनुसूची 9 चाहिँ प्रदेश, स्थानीय तह र केन्द्रीय सङ्घको बिचको साझा अधिकारहरूको सूची छ। हामीले त्यहाँबाट हेर्दाखेरि हाम्रो सञ्चार र पत्रकारिता क्षेत्रको अधिकारहरूको बाँडफाँडको कुराहरू हेऱ्यो भने चाहिँ जुन चाहिँ अनुसूची 6 छ प्रदेशको अधिकार क्षेत्र, त्यहाँसम्म 4 अधिकारको कुराहरू त्यहाँ दिएको छ। एउटा चाहिँ रेडियो सम्बन्धी, अर्को चाहिँ एफएम सञ्चालन सम्बन्धी, तेस्रो चाहिँ टिभी सञ्चालन सम्बन्धी र चौथो चाहिँ विज्ञापनको कर उठाउने सम्बन्धी, विज्ञापनको अरू होइन विज्ञापन कर। 4 अधिकार प्रदेशलाई दिएको छ अनुसूची 6। अनि अनुसूची 7 जहाँ चाहिँ साझा भनौँ सङ्घ र प्रदेशको बिचमा बाँडफाँड गर्ने क्षेत्र चाहिँ के छन् त भन्दा एउटा सञ्चार माध्यम सम्बन्धी भनेको छ, भनेपछि सबै किसिमको मिडियाको कुराहरू त्यसमा आयो, चलचित्रको कुरा छ र सिनेमा हल, चलचित्र छुट्टै भनेको छ सिनेमा हल भन्ने 3 चाहिँ साझा अधिकारको छ। र अनुसूची 9 गएपछि सङ्घ प्रदेश र स्थानीय तहले नै हेर्ने चाहिँ के छ भन्दा पत्र पत्रिका सम्बन्धी व्यवस्था छ। अब यसरी हेर्दाखेरि यसलाई कसरी कानुन बनाउने एउटा सिद्धान्तले के भन्छ त भन्दा आफूलाई भएको सम्पूर्ण स्पेसल राइटको लागि चाहिँ कानुन बनाउन सकिन्छ। साझा अधिकारको बारेमा चाहिँ साझा कानुन जुन बन्छ प्रदेशको कति, स्थानीयको कति, सङ्घको कति भन्ने त्यो कानुनले डिफाइन गर्नुपर्छ फेरि त्यो साझा अधिकारको क्षेत्रमा। भन्छ अहिले हाम्रो देशमा चाहिँ अहिले के त भन्दाखेरि यो विस्तृतीकरण गरेर साझा अधिकार सम्बन्धी विधेयक केन्द्रीय संसदले पास गर्ने प्रक्रियामै छ भनौँ न। अझैसम्म पनि त्यो 3 अधिकार बाँडफाँड सम्बन्धी कानुन स्पष्ट रूपमा बनेको नहुँदा साझा अधिकारहरूको बारेमा अहिले स्थानीयले, प्रदेशले र केन्द्रले कुन विषयमा कति कति काम गर्ने भन्ने कुराहरूमा अन्यल छ। र यसका लागि केन्द्रीय सरकारले चाहिँ 1700 सूचीहरू बनाएर त्यसमा स्थानीय तहलाई यति, प्रदेशलाई यति, केन्द्रलाई यति भनेर केही बाँडफाँड गरेका छ। तर त्यो चाहिँ के हो भनेदेखि त्यो सरकारको एक्जिक्युटिभले गरेको कुरा मात्रै हो, कानुनबाट भएको छैन। अहिले जस्तो भनौँ न उदाहरणको लागि चाहिँ एफएम रेडियोको हकमा त्यही सूचीको आधारमा के गरिएको छ त भन्दा 100 स्थानीय तहले, 1000 प्रदेशले, त्योभन्दा माथिलाई चाहिँ सङ्घले भनेर त्यो सूचीको आधारमा गरे हो, जुन चाहिँ कानुनले अझै गर्न बाँकी छ, जुन गर्नुपर्छ। अब यसरी हेर्दाखेरि अहिले चाहिँ यो प्रदेशले ल्याएका यी 2 कानुनहरूमा के त भन्दा उसले चाहिँ कुन अधिकारको प्रयोगको लागि ल्याए त भनेर यसो हेर्दाखेरि जुन प्रदेशलाई भएको पूर्ण अधिकार के त भन्दा एउटा प्रदेशको रेडियो चलाउने, दोस्रो प्रदेश तहको एफएमहरू चलाउने, अर्को प्रदेश तहको टेलिभिजन चलाउने र प्रदेशको विज्ञापनको चाहिँ कर उठाउने, यो 4 कुराहरूमा चाहिँ उसले आफ्नो प्रदेश ऐन बनाउन सक्ने सम्भावना देखियो भनेदेखि सञ्चार माध्यम, चलचित्र, सिनेमा हल र पत्र पत्रिकाको हकमा चाहिँ के त भन्दाखेरि कति स्थानीय पालिकाहरूलाई हुने, कति प्रदेश सरकारलाई हुने, कति सङ्घलाई हुने भन्ने कुराको पहिला छिनोफानो चाहिँ हुनुपर्ने अवस्था रह्यो। जुन चाहिँ केन्द्रमा जुन कानुन बन्नुपर्ने हो यो आम सञ्चार सम्बन्धी छाता ऐन, त्यो नबनेको हुनाले यो बाँडफाँडको अन्यलकै अवस्था अहिले रहेको छ। अब यो सन्दर्भमा प्रदेशले बनाएको यो कानुनको कुरा गर्दाखेरि चाहिँ अघि नै धर्मनजीले 6 मुख्य प्रवृत्तिहरूको कुरा गरिसक्नुभयो र त्यो मूल रूपमा प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भनेर जुन आएको छ यो चाहिँ के रहेछ भनेदेखि सञ्चार मन्त्रालयमा आम सञ्चार सम्बन्धी छाता ऐन भनेर ड्राफ्ट भएर या केन्द्रमा बारम्बार छलफल भइरहेको एउटा विषय छ जुन अहिलेसम्म विधेयकको रूपमा आउन सकेका छैन। त्यो चाहिँ सञ्चार यहाँ काठमाडौँको सिंहदरबारको सञ्चार मन्त्रालयको मस्यौदालाई त्यहाँ जनकपुरको मन्त्रालयको कर्मचारीले मगाएर अनि त्यसलाई सङ्घ भनेको ठाउँमा प्रदेश हालेर अनि स्वतन्त्र प्रदेशमा लगेर यो पास गरेर देखिन्छ। त्यसैले यो के देखिन्छ त भन्दा यो सम्पूर्ण रूपमा चाहिँ मेरो विचार हो प्रदेशमा छलफल भएर प्रदेशलाई राम्रो बनाउने हिसाबले होइन कि सिंहदरबारको अहिले चाहिँ सञ्चार सम्बन्धी कानुन बनाउने प्रवृत्ति कस्तो छ अन्त त्यो त पूर्णत नियन्त्रणकारी छ सबै कुरालाई रेगुलेट गर्ने हामीले नै गर्ने भनेर चाहिँ कर्मचारीहरूले यो ड्राफ्टहरू होमवर्क गरिरहेछन् जहाँ पत्रकार महासङ्घ पनि त्यसको विरुद्ध आन्दोलित छ हामी पनि त्यो कुराहरूमा गरिरहेका छौँ भनेपछि यो चाहिँ के हो त भन्दा पूर्णत केन्द्रीय कर्मचारी तन्त्रले निर्माण गरेको मिडियालाई कन्ट्रोल गर्ने जुन ड्राफ्ट छ त्यो ड्राफ्टलाई हुबहु सार्ने चाहिँ यहाँ काम भएको छ यसरी यो यसको स्ट्रक्चरल पनि म उदाहरण दिन्छु जस्तो भनौँ न जस्तो तपाईँलाई यहाँ एउटा उदाहरण दिउँ परिभाषा खण्डको ङमा हेर्नु भने सञ्चार माध्यम भनेको छ त्यसमा त्यसका परिभाषाहरूको व्यवस्थाहरू हेर्नुहोस् त्यसै गरी चाहिँ अनलाइनको व्याख्याहरू हेर्नुहोस् जुन मिल्दैन अब यसको सबभन्दा अनौठो त के छ भने सञ्चारको हक भनेर यसले परिच्छेद दुईमा राखेको छ त्यो दफा तिनमा यो चाहिँ के त भन्दा संविधानको धारा 19 सार्या छ र त्यहाँ के लेखेको छ भने ऐनमा त दफा भनेर लेखिन्छ नि मैले पाएको जुन यो मस्यौदा हो सायद त्यहाँ अहिले प्रमाणीकरण अगाडि कर्मचारीहरूले त्यो अनुसाङ्गिक मिलाउँदाखेरि भाषा मिलाउनु होला तर यहाँ के देखिन्छ भने धारा नै भनेर हालेको छ भने संविधानको धारा 19 व्यवस्थालाई खर्लप्पै ऐनमा सार्नै पर्दैन यस्तो राख्नै पर्दैन ऐनलाई त्यो राख्ने संविधानले गरिसकेका कुरालाई त ऐनमा ल्याउनै पर्दैन अनि त्यसमा ऐनले कहिले पनि सार्दैन संविधानका भाषाहरूलाई जस्ताको तस्तै ऐनले सार्दै सार्दैन संविधानमा ले जेलाई ऐन बनाउनु पर्छ भनेको छ त्यसलाई पो ऐन बनाउने हो त होइन र नत्र संविधानमै भइसकेका कुरा त ऐनमा किन ल्याइरहनु पर्यो र ऐनलाई ल्याएर ल्याउनै पर्दैन त्यो संविधानसँग बाजियो भने त त्यो त्यसै खारेज भइहाल्छ भनेपछि यो मेरो विचारमा ल ड्राफ्टिङको हिसाबले पनि मिल्दैन मैले यो कुरो त्यहाँको प्रदेशको कानुनको हेर्ने साथीहरूलाई ध्यान आकर्षण गराउँदा उहाँहरू आफै पनि हाँस्नुभयो अब यो कहाँबाट पास भयो भन्नुभयो उहाँले मलाई त थाहै छैन भन्नुभयो अब यस्तो हो भने त यो त्यसकैले यो कानुन एक किसिमले हास्यास्पद नै बनेको छ अब संस्थाहरू यति धेरै बनाएको छ त्यो केन्द्रमा जे जे बनाउने भनेको छ मिडिया काउन्सिल प्राधिकरण सञ्चार बोर्ड फिल्म बोर्ड जे जे अहिले केन्द्रमा विभिन्न बनाउनु खोजिरहेको छ अब त्यो कति प्रदेशको अधिकार क्षेत्रको कुरा हो कति होइन त्यसले के समस्या ल्याउला भोलि त्यसले कति खर्च पर्च ल्याउला के त्यसले मतभेदहरू अथवा क्राइसिसहरू त्यसले चाहिँ ल्याउला सिर्जना गर्ला त्यतातर्फ विचार गरिनु पर्थ्यो र अनलाइन सञ्चार माध्यमहरूको बारेमा नि उहाँले सैद्धान्तिक कुराहरू भन्नुभयो मिडिया काउन्सिलको कुरा मिडिया काउन्सिलको यहाँ केन्द्रमा मिडिया काउन्सिल विधेयकको 2 रोकिरहेछ हाउसमा त्यसलाई खर्लप्पै सारेर त्यहाँ प्रदेशमा मिडिया काउन्सिल बनाउने भनेको छ भनेपछि त यो प्रदेशमा यस्तो मिडिया काउन्सिल बन्यो भनेदेखि त त्यसले नै सम्पूर्ण रूपमा चाहिँ मिडियामाथिको नियन्त्रण गर्न सक्ने एउटा व्यवस्था गर्छ त्यही भएर मैले लेख्दा लेखेका थिएँ प्रदेश 2 कसको सरकार छ यो जनता समाजवादी दल भन्छन् त्यसको भन् थानेको त्यहाँ त होइन रहेछ त्यहाँ त अर्कै केन्द्रमा भएको भन्दा पनि अर्कैको सरकार छ कि जस्तो देखियो श्रमजीवी पत्रकारको हकमा पनि त्यो श्रमजीवी पत्रकार ऐनलाई खारेज गरेर त्यसका केही मुख्य कुराहरू मात्रै हाल्ने गरी अहिले केन्द्र भयो मस्यौदा भएको थियो जसको हामीले यहाँ सबै संस्थाहरूले विरोध गरिरहेछन् पत्रकार महासङ्घले त सबभन्दा बढी विरोध गरिरहेछ त्यहीलाई त्यो केन्द्रमा बनेको श्रमजीवीको 4 दफालाई लगेर यहाँ हालिरहेछ यसले हालिदियो भने त श्रमजीवी पत्रकारको सम्पूर्ण अधिकार त्यहाँ प्रदेशमा त्यसै पनि सकिन्छ अरू विभिन्न व्यवस्थाहरूको कुराहरू गर्यो भने पनि तपाईँको जस्तो उदा हास्यास्पद कुरा अर्को हेर्नुहोस् यो दफा 51-52 हेर्नुभयो भने तपाईँ देख्नुहुन्छ होइन दफा 51 कुरा गर्यो भने दफा 51 के भन्छ भनेदेखि विदेशी पत्रकारहरूको लागि नियमन विदेशी पत्रकारहरूलाई नियमन त सङ्घ सरकारले गर्छ नि प्रदेश सरकारले स्थानीय सरकारले त विदेशी माध्यमलाई विदेशी पत्रिकालाई एग्रिडेट गर्ने विदेशी पत्रकारहरूलाई रिपोर्टिङको लागि ठाउँ दिने त्यो त गर्दैन नि डिप्लोमेटिक कुरा हो नि त त्यो त 2 चाहिँ फेरि प्रदेशमा तल जाँदैन प्रदेशको अधिकार क्षेत्रको कुरै होइन नि त्यो त्यस्ता कुराहरू राखेको छ भने यो केन्द्रमा जे बनाएको थियो त्यसलाई कपी गरे भन्ने त्यसबाट देखिन्छ यो प्रदेशले त्यहाँ छुट्टै बनाउने भन्ने अनि फेरि बागमती सरकारसँग गएर अर्को लिनुपर्ने अनि जनकपुर सरकारसँग अर्को लिनुपर्ने अनि विराटनगर सरकारसँग अर्को लिनुपर्ने गर्दै गर्दै एग्रिडेसन लिन रिपोर्टिङ गर्न गाउँमा जाँदा पालिकाबाट लिनुपर्ने अनि पालिकाबाट पनि वडा अध्यक्ष कहाँ गएर वडा अध्यक्ष गर्ने यस्तो गर्नु खोजे हो त हामीले त्यो त होइन नि त्यो त अधिकारको कुरा होइन दफा 53 क्लासिफिकेसनको कुराहरू पनि त्यस्तै देखिन्छ दफा 55 त पुरै मिडियालाई खारेजै गर्ने किसिमको राखेको छ जुन चाहिँ पञ्चायतको जस्तो जफत गर्ने सामानहरू जफत गर्ने कुरा यो र दफा 55 राखेको त्यो रद्द गर्ने दर्ताहरू नै रद्द हुने कुराहरू त के छ भनेदेखि त्यो पञ्चायतमा 47 संविधानले चाहिँ अब आइन्दा कुनै कुरा छापे बापत कुनै प्रेस जफत हुँदैन कुनै कुरा छाप्नुभन्दा पहिला प्री सेन्सर गरिँदैन भनेर हामीले ल्याएको प्रजातान्त्रिक अधिकार 47 स्थापित गरेको संविधानको अधिकार अहिले यहाँ खोज्न पाइन्छ प्रदेशमा गएर यो त किसिमको चाहिँ शासन हामीले त्यहाँ बनाउन खोजेको हो त्यो आफैमा आश्चर्य लाग्दो छ। फेरि चलचित्रको कुराहरू यसमा यो सञ्चार व्यवस्थापनमा ल्याएको छ, म त्यसमा अहिले जान चाहन्न। अहिले केही समानताका हकसँग बाजिने सङ्घीय कानुन र स्ट्रक्चरसँग बाजिने कुराहरू छन्। अब दफा 62, 63, 64 त एकदमै समस्याग्रस्त छँदै नै छ, जसमा साथीहरूले आन्दोलनै गरिरहनु भएको छ। अब कतिसम्म छ भने जस्तो गाली बेजतीमा, राजद्रोह सम्बन्धी मुद्दामा श्रमलाई अवहेलना गरेको भन्ने जुन संविधानको धारा 19 राखेका हाम्रो विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सञ्चारको हकको स्वतन्त्रताका सीमाहरू सम्बन्धी मुद्दाहरूलाई हेर्नको लागि चाहिँ फौजदारी संहिता छ, होइन? त्यसलाई चाहिँ प्रचलित कानुनहरूले हेर्छ। अब त्यो प्रचलित कानुनहरू अनुसार मुद्दा पनि लाग्ने रे, अनि प्रदेश कानुन अनुसार सजाय र दण्ड पनि हुने रे। एउटै कुरामा दोहोरो हुन्छ कहीँ? दोहोरो त हुँदैन नि त्यस्तो। त्यस त त्यसमाथि त्यो मौलिक हकसँग सम्बन्धित जोडिएका र राजद्रोह सार्वजनिक अपराधसँग सम्बन्धित फौजदारी मुद्दाहरू त प्रदेशले गर्नै पाउँदैन, त्यसमा त मुद्दा चलाउनै पाउँदैन, मुद्दा दण्डै गर्न पाउँदैन। ती कुराहरू चाहिँ यहाँ त्यसमा राखिएको छ। त्यस्तै दफा 68, 69 हेर्नुभयो भने त्यस्तै चाहिँ हास्यास्पद छ। 75 कुरा मैले भनि नै हालेँ। सबभन्दा ठुलो कुरा त 76 छ। यो 76 दफा पास भयो भने त तपाईँले बुझ्नुहोस् यो पञ्चायत भन्दा पनि हामी गए गुज्रेको अवस्थामा गयौँ। यो त कहिले मैले के भनेको छु भने यो 32 पूर्वको पञ्चायत जस्तो के पुरा त्यो निरङ्कुश शासनमा हामी फर्किन्छौँ। सम्पूर्ण सरकारवादी मुद्दा हुने, अब हरेक पत्रकारलाई हरेक सञ्चार माध्यमलाई मुद्दा लगाउने अधिकार सरकारलाई हुन थालेपछि जुनसुकै केसमा पनि सरकारवादी फौजदारी सरकारी वकिलले फटाफट पुलिस र सरकारी वकिल मिलेपछि जेमा पनि मुद्दामा चाहिँ लगाउन सक्ने अवस्था भएकोले यो कानुनको चाहिँ यो फौजदारी नेचरहरू परिवर्तन हुनुपर्छ। हेर्नुहोस् संविधानसँग बाजिन्छ, संविधानसँग बाजिएका कुराहरूमा त हामी यसलाई अदालतमा लैजाउँला तपाईँ हामी सबैजना मिलेर। र केही यस्ता संस्था र संरचनाहरू छन् जुनले चाहिँ भोलि समस्या आउँछ जसमा सिरियसली छलफल हुनुपर्ने मैले देखेको छु। प्रदेश एफएम सम्बन्धी विधेयकको कुरा गर्दाखेरि यो चाहिँ भ्यालिडै छ, यो आवश्यक पनि थियो। प्रदेश एफएम र टेलिभिजन सम्बन्धी ऐन चाहिँ अहिले जरुरी पनि छ, छिटै प्रदेशलाई जरुरी थियो र यो ल्याएको ठिक छ। तर यो ल्याउँदाखेरि यसका केही दफाहरू पहिले पनि अझ 1-1.5 वर्ष पहिले आइसक्नुपर्ने कानुन हो। यसमा चाहिँ किनभने यो संविधानले पनि स्पेसल अधिकारै दिएको छ यति गर्न पाउने भनेर, त्यस हिसाब तर यसका केही व्यवस्था जस्तो दफा 4 भन्छु म, इजाजत पत्र नलिई प्रसारण गर्न नहुने भन्ने विषयमा चाहिँ तपाईँको के गरिएको छ भन्दा संविधान अनुसार यो सिग्नल डाउनलिङ गर्ने सेटेलाइट टेलिभिजनहरूको सिग्नलहरूको चलाउने यी यावत कुराहरू त त्यो अधिकार बाँडफाँडमा फेरि उसलाई दिएको छैन। सेटेलाइट टेलिभिजनको लाइसेन्स त प्रदेशले दिन सक्दैन, तर यहाँ त्यो सबै गर्ने भन्ने किसिमले गरेको छ र त्यो नगरे कारवाही गर्छु भन्ने कुराहरू छ, कारवाही गरेर गर्छु भन्ने जुन चाहिँ मिल्दैन। त्यसै गरी त्यो दफा 9 प्रसारण केन्द्रको स्थापनाको विशेष व्यवस्था भन्नेमा केवल टेलिभिजनको कुरा हो, तर यहाँ अरू टेलिभिजन भनेर फेरि अरू आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर त्यो काम गर्न खोजिएको छ। दफा 12 जुन फ्रिक्वेन्सी सम्बन्धी व्यवस्था हो, फ्रिक्वेन्सी पनि सङ्घको अधिकार हो, त्यो संविधानमै लेखिदिएको छ। सङ्घको स्पेसल अधिकार हो फ्रिक्वेन्सी म्यानेजमेन्ट, प्रदेशले फ्रिक्वेन्सी म्यानेजमेन्ट गर्न पाउँदैन, फ्रिक्वेन्सी डिमान्ड गर्न मात्रै पाउँछ। म यो लाइसेन्स दिन्छु यो टेलिभिजनलाई, यो रेडियोलाई, त्यसलाई फ्रिक्वेन्सी देऊ भनेर सङ्घलाई माग्ने हो। लोकल गभर्मेन्टले नि फ्रिक्वेन्सी दिन पाउँदैन, प्रदेश सरकारले नि फ्रिक्वेन्सी दिन पाउँदैन, फ्रिक्वेन्सी सेन्ट्रल गभर्मेन्टको हो। र यो नेपालमा मात्र होइन, विश्वव्यापी रूपमै यो सेन्ट्रल गभर्मेन्टकै हुन्छ, इन्डियामा पनि त्यही हो, संसारभरि नै त्यही हो। फ्रिक्वेन्सी इज द फेडरल गभर्मेन्ट। तर यहाँ के छ भने फ्रिक्वेन्सी सम्बन्धी व्यवस्था भनेर दफा 12 यो राखिएको छ। दफा 11 प्रसारणमा रोक लगाएर सजाय गर्न सक्ने भनेर सिधै प्रसारणमा कुनै गल्ती गर्यो भने त्यो कुरामा त प्रचलित कानुनले गरिहाल्छ। प्रचलित कानुनले गर्ने कुरा बाहेक पनि यहाँ रोक लगाउन सक्ने र सजाय गर्ने अधिकार दिएको छ, जसले गर्दा दोहोरो चाहिँ मार पर्न सक्छ। त्यसै गरी दफा 16 पनि यो अन्य प्रदेशहरूको प्रसारण केन्द्रले चाहिँ त्यहाँ भने यो चाहिँ दुई देशको जस्तो भयो। भोलि बागमती प्रदेशको हेटौँडाको रेडियोले चाहिँ अब जनकपुरमा प्रसारणै गर्न नपाउने अवस्था भयो, रिले स्टेसन, अथवा जनकपुरको रेडियोले विराटनगरमा गर्नै नपाउने भन्ने जस्ता कुराहरूलाई चाहिँ हामीले प्रोत्साहन गऱ्यौँ भने हामीले कस्तो देश कस्तो किसिमको सङ्घीयताको चाहिँ मोडल अप्नाउन खोज्दैछौँ र कहाँ लाँदैछौँ त्यो कुराहरू चाहिँ त्यसले चाहिँ कुन परिस्थिति आउँछ त्यो कुरामा ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। दफा 17 छ जुन त्यो पनि जरुरी छैन। दफा 18 पनि जरुरी छैन जुन चाहिँ विज्ञापन सम्बन्धी, त्यो चाहिँ विज्ञापन सम्बन्धी केन्द्रमा अहिले ऐन पास भइसक्यो, त्यसले सङ्घको कति प्रदेशको पालिकाको कति भनेर स्पष्ट गरेका छ। अब त्यो ऐन विज्ञापन ऐनसँग यो बाजिन्छ, अब यो ऐन बने पनि भोलि के हुन्छ भने सङ्घीय ऐनसँग बाजिएको हदसम्म त यो खारेज हुन्छ। त्यसकारण यो चाहिँ के भने सङ्घीय ऐनसँग मिलाउनु पर्छ, सङ्घीय ऐन हेर्नु पर्यो र सङ्घीय ऐनले प्रदेशलाई विज्ञापनको कति दिएको छ र संविधानले विज्ञापनको कति दिएको छ त्यो अनुसार यो दफा राखिनुपर्नेमा त्यो देखिँदैन, त्यसैले त्यो सङ्घीय ऐनसँग मिल्दैन। र तपाईँको यसको दफा 20 सबैभन्दा आपत्तिजनक के छ भने त्यो चाहिँ त्यसमा दफा 20 को 2 सिधै 1,00,000 रुपियाँसम्म जरिवानाको प्रदेशको प्रसारणहरूलाई राखिएको छ। यो पनि कानुनको सिद्धान्त अनुसार चाहिँ मिल्दैन। कुन कानुन अनुसार भाइलेसन गरे भोलि गाली बिजेती भए गाली बिजेती ऐन अनुसार हुनु पर्यो, सार्वजनिक अपराध ऐन गए सार्वजनिक अपराध ऐन अन्तर्गत हुनु पर्यो, राजद्रोह सम्बन्धी भने राजद्रोह सम्बन्धी हुनु पर्यो, किन प्रचलित ऐनहरू त्यहाँ त्यसले भोलि प्रदेशले पनि बनाउला, ती कुराहरू अनुसार हुनुपर्छ र यसले नै सिधै गर्न पाइन्न। र यो विवाद निरूपणको लागि एउटा मन्त्री राज्य मन्त्री सचिव सहसचिव र उपसचिव रहेको मन्त्रालयको 5 एउटा कमिटी बनाएको छ, त्यो त आफैमा हास्यास्पद भयो। त्यो एउटै मन्त्रालयको मन्त्री राज्य मन्त्री सचिव उपसचिव रहेको पनि कमिटी हुन्छ कहीँ? त्यो त मन्त्रालय भइहाल्यो नि। उपसचिव सहसचिव मन्त्री राज्य मन्त्री त्यो त मन्त्रालयको आफ्नो स्ट्रक्चर भइहाल्यो नि। यो कानुनमा जुन समिति कि यस्तो समिति बनाउने हो भने त त्यसमा चाहिँ पत्रकार महासङ्घको प्रतिनिधित्व हुनु पर्ला, बुद्धिजीवीहरूको प्रतिनिधित्व हुनु पर्ला, सरकारकै भए पनि विभिन्न सेक्टरल प्रतिनिधित्व हुनु पर्ला त्यसमा। अब त्यो केही पनि छैन। यतापट्टि अहिले संचार सम्बन्धी हकले चाहिँ विभिन्न मिडिया काउन्सिल बनाउने भनेको छ, प्राधिकरण बनाउने भनेको छ, अर्को श्रमजीवीको समिति बनाउने भनेको छ, त्यो सबै कुरा यहाँ यो समितिमा चाहियो नि त। त्यसो भए भनेपछि यो ऐन चाहिँ एकै ठाउँबाट यो दुईटा ऐनको बिचको को रिलेसन पनि देखिँदैन। एउटै मन्त्रालयका 5 भएको नि समितिले, त्यो त मैले संसारमा कहीँ पनि देखाएको छैन। एउटै मन्त्रालयका के को समिति हुन्छ? त्यो त मन्त्री हुन्छ, राज्य मन्त्री हुन्छ, सचिव हुन्छ, उपसचिव हुन्छ, सेक्सन अफिसर हुन्छ, त्यो त आफैमा मन्त्रालय भइहाल्यो नि। त्यसैले त्यो आफैमा हास्यास्पद छ। त्यो 22 यस्ता कुराहरू छन् जुन चाहिँ मेरो विचारमा यसलाई अलिकति छलफललाई बढाएर सुधार गर्नुपर्ने आवश्यकता हामीले चाहिँ देखाएका छौँ। अब मेरो अन्तमा मेरो कुरा के छ भने संविधानसँग बाजिएका हदसम्म त यसमा हामीले अध्ययन गरिराखेका छौँ, तर अरू जुन चाहिँ संचार स्वतन्त्रतालाई र प्रेस स्वतन्त्रतालाई असर पर्ने जुन कानुनको विभिन्न कुरा छ यसमा यहाँहरूले जनमत बनाउनु पर्यो, त्यहाँ विरोध गर्नु पर्यो र सकेसम्म यसलाई यो राजपत्रमा प्रकाशन हुनबाट रोकेर सुधार गर्नको लागि पहल गर्न चाहिँ साथीहरूको सक्रियताको आवश्यकता मैले देखेको छु। होइन यो राम्रो छ, यो गजब बनेको छ, सबै नियुक्ति नै नियुक्ति पाउने छ, बोर्डै बोर्ड छ, समिति नै समिति छ, हाम्रो सारा प्रदेश संरचना गजब बन्दैछ भन्ने साथीहरूलाई लागेको छ भने चाहिँ सबै साथीहरू फस्नुहुन्छ है, त्यो कुरामा चाहिँ ध्यान दिनु होला।
धन्यवाद तारा भाइ। यहाँले बाँकी कुरा पनि यो ऐनमा भएका मेजर हाइलाइट्सहरू जहाँ जहाँ चाहिँ फ्लज छन् जहाँ जहाँ कमजोरीहरू छन् ती कुरा पनि राखिदिनु भयो। अब फेरि हामी अब अलिक खुला छलफल पनि गर्छौँ। दिपेन्द्रजी कहाँ जान चाहन्छु, यो विषयमा एफएनजेको कस्तो धारणा रह्यो बिचबिचमा ऐन मस्यौदाका क्रममा, र यो मस्यौदा क्रममा यहाँहरूसँग छलफल भयो भएन, छलफलमा भएका कन्टेन्टहरू अहिले बिल पास भइसक्दा ती कुराहरू यहाँ आया आएनन्, अथवा एफएनजी त्यसपछि चाहिँ के कस्तो रणनीति लिएको छ, अथवा यसलाई अब अघि बढ्ने प्रमाणीकरणको क्रममा जानुभन्दा अगाडि यसमा भएका विवादित विषयहरू अथवा केही आपत्तिजनक विषयहरू छन् जुन सङ्घीय कानुन र संविधानसँग पनि बाधिन्छन्, भोलि कसैले मुद्दा लिएर गयो भने त्यो स्वतः खारेज हुने अवस्था पनि आउँछ, तर अझै पनि त्यो संसदसँग त्यो चाहिँ विवेक यदि प्रयोग गर्ने हो भने संसदले मात्रै गर्न सक्छ, त्यो कुरा गर्ने हो भने यसलाई सच्याउने ठाउँ छ पनि होला, तर यो सन्दर्भमा एफएनजेको दृष्टिकोण के रहन्छ, के रहेको थियो र अबको रणनीति के हुन्छ भन्ने तपाईँलाई लाग्छ, अलिकति यो धारणा राखिदिनु दिपेन्द्रजीलाई भन्नु।
धन्यवाद। दृष्टिकोण त त्यो यो जुन दिन यिनीहरूले लागू गरे त्यो संसदबाट चाहिँ पास गरे त्यही दिन चाहिँ मैले आफ्नो आधिकारिक धारणा चाहिँ मिडिया मार्फत चाहिँ व्यक्त गरे। तर अब कस्तो भयो भन्दाखेरि कानुन बनाउँदाखेरि दुईचोटि चाहिँ छलफल गर्यो प्रदेश सरकारले हामीसँग, यो हारसर बैठकमा हाम्रो प्रदेश कमिटीसँग मन्त्री ज्ञानेन्द्र यादवजीले छलफल गर्नुभयो। त्यो बेलामा कस्तोसम्म देखियो भन्दाखेरि 1 करोडसम्म जरिवाना, प्रदेशका कार्यालयहरू काठमाडौँमा रहने भने जस्ता पनि वाक्यहरू थिए त्यसमा। अनि छलफल भइसकेपछि हामीलाई मान्दैनौँ, अब यो हाम्रो अनुकूल छैन भनेर भनिसकेपछि उहाँले फेरि हुन्छ हामी फेरि सल्लाह गरेर एकचोटि अर्को चाहिँ हामी ल्याउँछौँ भनेर भने, त्यसपछि फेरि चाहिँ अब पहिला मन्त्रीजीसँग भयो, त्यसपछि राज्य मन्त्रीजीसँग पनि एकचोटि बैठक भयो, यो फेरि त्यो पनि बैठक हारसरमै भयो, त्यहाँ पनि कुनै किसिमको परिवर्तन हामीले देखेनौँ, त्यसमा पुलिस स्टपमा केही पनि देखेनौँ। भनेपछि अब त्यो झर्केर मैले फाली नै दिएको थिएँ त्यहाँ, मैले भने यो के मजा गर्नलाई चाहिँ तपाईँले बोलाउने हो, आखिर सरकारले कुनै पनि मिटिङ आदि इत्यादि आयोजना गर्दाखेरि खर्च हुन्छ त्यो स्टेटको, भनेपछि अनि होइन ठिक छ अब फेरि हामी चाहिँ तपाईँहरूसँग छलफल गर्छौँ भनेर त्यो बैठक त्यतिकै टुङ्गियो। हेर्नुहोस् है, अब हामी कहाँ एउटा भोजपुरीमा कहावत छ बुझ्नुभयो नि, त्यो बापको नाम सागपात बेटाको नाम परोर खाँ भने, यो सरकारको एक्ज्याक्ट हैसियत त्यही छ। हेर्नु सबभन्दा दरिद्र सरकार अरू प्रोभिन्सहरूबाट, आफ्नो केही छैन केही पनि है, अब नियुक्तिका यति नै चाहिँ तपाईँको श्रृङ्खलाहरू चाहिँ राखेछन् कि अब हेरिहाल्नु भयो, अब मेरा त जम्मै कुरा मेरा अग्रज हाम्रा तारा दाई र धर्मेन्द्र दाईले भनिहाल्नु भयो दफा दफा वार, तर म तपाईँलाई भन्छु जब यो कानुन चाहिँ आयो त्यसपछि हामीले संस्थागत रूपमा चाहिँ विरोध गर्यौं, सम्पूर्ण प्रदेश कमिटीका साथीहरूलाई लिएर चाहिँ गएर जनकपुरमा त्यहाँ हामी ज्ञापन पत्र पनि बुझायौं, सम्पूर्ण दलको प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूलाई पनि बुझायौं, सभामुखलाई पनि दियौं होइन, अनि सबैतिरबाट हामीले के पायौँ भन्दाखेरि आश्वासन पायौँ कि निश्चित रहनुहोस् तपाईँहरू चाहिँ तपाईँहरूले सोचेको जस्तो आउँछ, कानुन आउँदैन भन्ने किसिमका चाहिँ कुराहरू चाहिँ सबैबाट सत्यनारायण मण्डल रामसरोज यादवजीहरू सबैबाट चाहिँ जिम्मेवार दलका नेताहरूबाट चाहिँ सबैबाट आएका थियो। त्यति मात्रै भएन, अब नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीले यो फेडरल सिस्टम जहाँ जहाँ छ जुन जुन मुलुकमा त्यहाँ कस्तो कालो कानुन छ त्यससँग चाहिँ एउटा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूसँग र काठमाडौँका केही कानुन व्यवसायीहरूसँग छलफल गरेर एउटा मस्यौदा हामी कहाँ पठाइदिनु भएको थियो उहाँहरूले, त्यो मस्यौदा पनि हामीले लगेर बुझायौँ उहाँहरूलाई दियौँ कि अरू अरू मुलुकमा यो खालको प्र्याक्टिस छ, यो खालको कानुनहरू छ भन्ने किसिमको चाहिँ हामीले दियौँ। तर अफसोस अब भनौँ त भनौँ, यति फटाहा छन् यी मन्त्रीहरू, यो प्रोभिन्सका यो मुख्यमन्त्री पनि यति फटाहा छ कि भनी साध्य छैन। अब त्यो बेलामा चाहिँ जब विरोधका कुराहरू चाहिँ भयो त्यो बेलामा मन्त्री ज्ञानेन्द्र यादवजीले हामीलाई को चाहिँ एउटा झा सचिवले झुक्याएर यसो यसो गरायो, तपाईँ मेरो कुराको कति विश्वास गर्नुहुन्छ, हुन त सबै उसमा मेरै दस्तखत छ, म यसमा संशोधन गर्छु, म यसमा विचार गर्छु भनेर चाहिँ भन्नुभयो, तर त्यो पनि केही पनि भएन। एक साता अगाडि म जनकपुर गए थिएँ यो विषयमा छलफल गर्नको लागि र मुख्यमन्त्रीको कार्यालयमा लगभग लगभग 3.5 घण्टा हाम्रो सरकारवाला मन्त्री ज्ञानेन्द्र यादव, महान्याधिवक्ता दिपेन्द्र झाजी र अर्का मन्त्रालयको कानुन अधिकृत पनि स्वयं हुनुहुन्थ्यो, लगभग हामी 3.5 घण्टा जति बस्यौँ। बसिसकेपछि दफावार हामीले चाहिँ छलफल गऱ्यौँ अनि छलफल गरिसकेपछि अब हामीसँग भएको त्यो विधानको उसमा हामीले टिक मार्क लगाए थियौँ, हाम्रो केसीजीले लगाउनु भयो त्यो कतिपय कुराहरूमा, ती सम्पूर्ण कुराहरूलाई कोट गरेर चाहिँ हामीले बुझायौँ। अब त्यो बेलामा यति न कुरा गरे उनले कि महान्याधिवक्ताले कि हेर्नुहोस् अब तपाईँले म भन्न पनि शरम लाग्छ लाज लाग्छ, अब मलाई चाहिँ म महान्याधिवक्ता हुँ यहाँ, अब उसको मलाई यो कुरा हेर्न पनि पाएको छैन, मलाई चाहिँ सोद्धा पनि सोधिएन, मलाई कर्नर गरेर ल्याइयो, अब तपाईँहरू मेरो कुराको विश्वास गर्नुहोस् भन्ने किसिमको कुराहरू गर्नुभयो र कतिपय कुराहरू चाहिँ हामीले चाहिँ जुन नोटको रूपमा उहाँलाई दियौँ त्यो कुरा डोर्स गर्ने बेलामा यो चाहिँ थपिन्छ यी कुराहरू भनेर उहाँहरूले आश्वास तुल्याउनु, अब यति कुरा चाहिँ उहाँहरूले भन्नुभयो, हामी पनि त्यही कुराको इन्तजारमा छौँ, तर हामीले हाम्रो तर्फबाट चाहिँ कुनै किन पनि किसिमको कसर चाहिँ बाँकी राखेका छैनौँ। अघि नै तारा दाईले जुन कुरा भन्नुभयो नि कर्मचारीको हिसाब किताबको कानुन, त्यो एक्ज्याक्ट त्यही किसिमको चाहिँ फर्मेसन हो यो हामी कहाँ पनि, हामी कहाँ पनि कर्मचारीहरूले चाहिँ बढी बठ्याई गरेर उसको हेर्ने उसलाई रेगुलेट गर्ने मान्छेमा गिदी भएन तब मात्रै नै कर्मचारीले आफ्नो किसिमले डाडु पनि चलाउन सक्छन्। त्यस कारणले मलाई एउटा कुरा बडा दुःखको साथ अरू पनि के भन्नुपर्छ भन्दाखेरि जस्तै अब तारा दाई फ्रिडम फोरम लगायत तपाईँहरूले चाहिँ यो कुरा एउटा इनिसिएटिभ राख्नुभयो हाम्रो प्रदेशमा भइरहेको कानुन सम्बन्धी चाहिँ तपाईँहरूले जुन खालको एउटा सोच राखेर यो छलफल गराउँदै हुनुहुन्छ, मैले केन्द्रीय कमिटीका साथीहरूलाई चाहिँ ऊ पास भइसकेपछि अब निश्चित रूपमा चाहिँ हामी कहाँ भन्दाखेरि अब राजधानीमा अलिकति बढी विद्वान कानुन व्यवसायीहरू हुनुहुन्छ भन्ने हामीले चाहिँ सोच राखेको छौँ र त्यही अनुसार मैले चाहिँ तपाईँहरूले यो हामी कहाँ यो पठायो अब एकचोटि यसलाई हेरिदिनुहोस् र तपाईँहरूले पनि एउटा संस्थागत सुझाव राय एकचोटि दिनुहोस् कि के गर्दा हामीलाई राम्रो हुन्छ भनेर पत्रकार महासङ्घमा मैले पठाएको थिएँ सेन्ट्रल कमिटीमा, त्यहाँका जिम्मेवार साथीहरूको मेलमा पनि मैले पठाएको थिएँ तर त्यहाँबाट कुनै किसिमको रेस्पोन्स चाहिँ मैले पाइनँ। अब उहाँहरूले 2 नम्बर प्रदेशमा अब यो कानुन लागू होस् नहोस् भनेर अब के हो अब उहाँहरूले त्यो चासो चाहिँ राखिदिनु भएन, तथापि चाहिँ हामी चाहिँ अब यो विषयमा संवेदनशील छु र म बिपी शाहजी जुन यो विधेयकलाई चाहिँ जलाउनेदेखि लिएर सबै किसिमको चाहिने गतिविधिहरू अगाडि बढाइराख्नु भएको छ, हामीले गर्नुपर्ने काम उहाँहरूले गरिराख्नु भएको छ, म उहाँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो आन्दोलनको बेला पनि नभएको कारणले गर्दाखेरि अब आन्दोलन गर्दाखेरि कुन स्वरूपको आन्दोलन गर्ने कसरी गर्ने अग्रजहरूसँग छलफल गरेर हामी बहुत छिटो भन्दा छिटो हामी चाहिने आन्दोलनको तयारीमा जुट्छौँ र जुन पनि हिसाबले पनि यो विधेयक हाम्रो अनुकूल छैन र सबभन्दा ठुलो कुरा के छ भन्दाखेरि यो कानुनले नेपाल पत्रकार महासंघलाई चिनेको छैन, जब यसले नेपाल पत्रकार महासंघलाई जब चिन्दैन भने यो कानुनलाई नेपाल पत्रकार महासंघले पनि कुनै पनि हिसाबमा चाहिँ लागू गर्न दिँदैन, यसको लागि जुनसुकै कीमत चुकाउनु पर्यो भने हामी चुकाउन तयार छौँ र यो सरकार भनेको एकदमै फसीवाद हिसाबले हिँडिरहेको छ, बाँकी 6 वटा प्रदेशको सरकार भन्दा पनि यो सरकार गए गुज्रेको छ, भ्रष्टाचारमा लिप्त छ, चुर्लुमा डुबेको छ र नीति संस्कार र केही पनि छैन यसको आफ्नो। तसर्थ म सम्पूर्ण साथीहरू ती सबैलाई चाहिँ म यो आन्दोलनको निम्ति तयार रहन र सहयोग गर्नको निम्ति मनस्थिति बनाएर बस्नुहोस्। बहुत छिटै हामी तपाईँको दैलोमा पुग्छौँ।
धन्यवाद दिपेन्द्रजी। अब अलिकति हामी खुल्ला रूपमा डिस्कसनै गरौँ। तपाईँहरूको दिपेन्द्रजीले भने जस्तो उहाँको कमिटमेन्ट चाहिँ यो ऐन प्रमाणीकरण नभइकन पुरा होस् भन्ने हाम्रो शुभकामना पनि छ। हामी त्यसमा साथ पनि दिन तयार छौँ। कस्तो हिसाबले भने हामीले केही दिनुपर्छ लिखित रूपमा, यसमा आपत्तिजनक व्यवस्थाहरू भने फ्रिडम फोरमले त्यसका लागि तयारी गर्छ, तपाईँहरूलाई त्यसमा सहयोग गर्छ। फ्रिडम फोरमले यसमा यी कुराहरू संविधानसँग, यी कुराहरू हाम्रो इन्टरनेसनल कमिटमेन्टसँग, यी प्र्याक्टिससँग र यी आधारभूत अभिव्यक्ति स्वतन्त्रता र संचारको मान्यतासँग बाजिन्छ यस कारण भन्ने खालको, यो कारणले बाजिन्छ यसो गर्न उपयुक्त हुन्छ भन्ने सहितको डकुमेन्ट तपाईँहरूले बरु हामी सेयर गर्न हामी तयार छौँ। त्यो कमिटमेन्ट हामी गर्छौँ र तपाईँहरूले, मलाई विश्वास छ, त्यो प्रमाणीकरण हुनु अघि नै तपाईँहरूले लिएको त्यो सोच पुरा होस्, त्यस हिसाबले संसदले यो सच्याउला भन्ने विश्वास म चाहन्छु। छोटकरीमा बाँकी कुराहरूलाई पनि प्रकाश पारिदिएर कुरा राखिदिनु हुन म
असाध्यै राम्रो छलफल भयो। म फेरि दुईटा कुरामा एउटा के आउँछु भने, कानुन मस्यौदा भनेको अलिकति मिलाएर गर्नुपर्छ, कानुनको आफ्नै ढाँचाहरू हुन्छ भनेको। यो कानुनमा हेर्नुहोस् अहिले के छ भने, विषयवस्तुहरू भन्दा पनि कानुनको स्ट्रक्चरै मिलेको छैन। त्यो रेडियो र एफएम वाला कानुन चाहिँ स्ट्रक्चर मिलेको छ, त्यसमा चाहिँ मैले भनेको चारवटा जति असाध्यै आपत्तिजनक व्यवस्था छ, त्यो तपाईँहरू ध्यानपूर्वक हेर्नु होला र त्यो फेर्नुपर्छ। स्ट्रक्चरको हिसाबले त्यो ठिक छ, तर व्यवस्थाहरू आपत्तिजनक छ। जुन अर्को सञ्चार सम्बन्धी आयो, त्यो त मैले भने सिधै कपी पेस्ट हो र रफ कपी पेस्ट हो। तर मलाई मेरो मनमा जिज्ञासा के छ भने, यति हतार हतार बजेट सत्रमा दुई नम्बरै प्रदेशमा किन पास भयो? हेर्नुहोस् है, यो विधेयकको मस्यौदा एक नम्बर प्रदेशमा नि गएको थियो, एक नम्बर प्रदेशको कानुन मन्त्रीले अहिले अर्को एउटा गठन आदेश बनाए, तीन नम्बर प्रदेशले पहिल्यै विरोध गरिरहेको छ, धेरै पनि चार नम्बर, पाँच नम्बर, छ नम्बर, सात नम्बर सबै ठाउँमा यो विधेयकको कपी केन्द्रबाट पठाइएको छ, तर कुनै पनि प्रदेशले हिम्मत गरेका छैन कि यस्तो कानुन बनाउन। पाँच नम्बर प्रदेशले संसदमा लान प्रयास गर्दैछ, तर दुई नम्बर प्रदेशमा रातारात बजेट सत्रमा यो कानुन किन पास भयो? मैले यो प्रश्न चाहिँ मैले पोलिटिकल लेभलमा सोध्न चाहन्छु क्या। अहिले चाहिँ समाज, यो संघीय समाजवादी र राजपा मिलेर बनेको पोलिटिकल पार्टीले यो संचार मन्त्रालयभित्र रहस्यमय ढङ्गले बनिरहेको एउटा विधेयकलाई कपी पेस्ट गरेर दुई नम्बरमा किन पास गरियो? मलाई त यो पोलिटिकल लेभल, अरू सबै राजनीतिक दल पनि त्यसमा सहमत भएर, यो ज्यादै गम्भीर छ। हेर्नुहोस्, यो हाम्रो मुलुकको संघीयताका लागि यो ठुलो खतराको एउटा घन्टी हो। मैले देखेँ, हामी पत्रकारहरूको लागि, संचार क्षेत्रको लागि त यो खतरनाक छ नै, तर यो दुई नम्बरै प्रदेशमा रातारात केन्द्रको कपी पेस्ट गरेर पोलिटिकल पार्टी र संसदीय प्रक्रियाहरूलाई पनि मिचेर यो विधेयक बनाइयो, यो गम्भीर छ। हेर्नुहोस्, यो सबैमा हामी गम्भीर बनाऊ, कानुनी हिसाबले तयारीहरू गर्दै जाउँ, विश्लेषण गर्दै जाउँ, जहाँ हामी सहयोग गर्छौँ। मलाई लाग्छ प्रदेश प्रमुखले यो रोक्नुहुन्न, तपाईँहरू प्रदेश प्रमुखले रोक्नुहुन्छ कि भनेर विश्वास गरिरहनु भयो होला। मलाई के लाग्छ भने, यो सङ्घको राजनीतिक लाइन अनुसार पास भएको छ, त्यसैले प्रदेश प्रमुखले यो छाप लगाइदिनुहुन्छ, यो बुझिराख्नुहोस्। तपाईँहरूले त्यो उहाँले सच्याउनु होला जस्तो मलाई लाग्दैन। सच्याएर एक दुईवटा भाषा कहीँ कहीँ मिलाएर कानुन मन्त्रीको मुख हेर्नलाई अब त्यहाँ तपाईँ विरोध भइहाल्यो, तपाईँहरू सबैले डेलिगेसन गर्नुभयो भनेर होला, तर मूल चुरोहरू छ नि, यो मूल चुरो भनेको फ्री प्रेसलाई कन्ट्रोलै गर्ने, स्वतन्त्र पत्रकारितालाई नियन्त्रणै गर्ने र स्वतन्त्र प्रेसलाई अर्कै बाटोतर्फ हिँडाउने नै नियतको यो विधेयक भएको हुनाले, तपाईँहरूले यो आशै नगर्नुहोस् प्रदेश प्रमुखबाट सचिन्छ भन्ने। त्यसैले यसका लागि हामीले एउटा जनस्तरमा पनि विचार निर्माण गरौँ, त्यो विचार निर्माण गर्नलाई तपाईँहरूलाई चाहिने सहयोग हामी गर्छौँ। साँच्चीकै दुई नम्बर प्रदेश त यो देशमा सङ्घीयताको एउटा नमुना प्रदेश बन्नुपर्ने, दुई नम्बर प्रदेश त लोकतन्त्रको एउटा राम्रो क्षेत्र बन्नुपर्ने, त्यो अर्कै बाटोमा गयो भनेपछि यसमा गम्भीर भएर साथीहरूले छलफल अगाडि बढाउँ। आजको छलफलले एउटा राम्रो माहौल मैले बनेको विश्वास लिएको छु। अहिले तत्कालै पनि यसलाई रोक्ने प्रयास गर्नुहोस्, तर रोक्ने सम्भावना कम छ। त्यसपछि जनमत बनाउने कुरा, त्यसपछि कानुनी लडाइँ लड्ने, यो लामो सङ्घर्षको बाटो यसमा तय गर्नुपर्छ। तर त्यसमा तपाईँहरू खरो रूपमा लाग्नुहुन्छ, किन तपाईँहरू एउटा स्वतन्त्रताको, लोकतन्त्रको मूल्यका लागि अहिलेसम्म अनवरत सङ्घर्ष गरेर पत्रकारिताको आदर्शको लागि लडिरहनु भएको साथीहरू हो। तपाईँहरूको आफ्नो प्रदेश राम्रो बनाउने कुरामा हामी सधैँ साथमा रहनेछौँ।
यहाँहरूलाई आजको पडकास्ट कस्तो लाग्यो? केही सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने फ्रिडम फोरमको निशुल्क टेलिफोन नम्बर 1660010222 र इमेल freedomforum2005@gmail.com अर्थात् FREEDOM FORUM 2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुनेछ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।